आपका इस सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इंटरनेट ऑनलाइन मा www.vijayfm.org.np मार्फत संसार भर एकै साथ प्रसारण भइरहेको बेलुका 7 बजेको विजय खबरमा माया कडेलको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। नारायणी पुलबाट हम फालेर एक युवती बेपत्ता, हृदयघातका कारण असामयिक निधन भएका पूर्व शिक्षा मन्त्री डीआर पौडेलको अन्त्येष्टि। गैंडाकोट नगरपालिकाको शिक्षा शाखामा विद्यालयले तथ्याङ्क उपलब्ध गराएनन्। शिक्षा क्षेत्रमा बालिका मैत्री वातावरण सिर्जना गर्न देवचुलीमा अन्तर्क्रिया। यस वर्षको एसई परीक्षाको नतिजा असारको तेस्रो हप्ता आउने। बिचौलियालाई दुग्ध किसानको चुनौती, नौलपुरका किसानहरूद्वारा दुध डेरी सञ्चालनमा भरतपुर अस्पताल र नेम्स बीच शैक्षिक कार्यक्रम नवीकरण सम्झौता। भरतपुरको क्यान्सर अस्पतालको आफ्नै फार्मेसी सुरु। र नेपालको गरिबी 5 वर्षमा शून्यमा झार्ने गृहमन्त्री थापाको दावी। कृत्रिम रूपमा बजेटको आकार ठूलो बनाएको पूर्व अर्थमन्त्री डाक्टर महतको आरोप। गण्डकी प्रदेशमा अनिक्षित गर्भधारण गर्ने महिला सबैभन्दा बढी रहेको तथ्याङ्क सार्वजनिक।
नमस्ते श्रोता वृन्द, हाम्रो नाम हो मिठाई लाल। जो जो अब रेडियो सुनिरहनु भएको छ ध्यान दिएर सुन्नु होला। अनि जसका जसका आफन्त विदेशमा हुनुहुन्छ नि, उहाँले त आफ्नो कान अझ रेडियोको नजदिक ल्याएर सुन्नुहोस्। त कुरा के छ भने, अब जब जब तपाईँलाई आफ्नो आफन्त जन आफ्नो मान्छेलाई विदेशबाट कल गर्छ नि, दिल खोलेर बात गर्नुहोस्। किनकि अब तपाईँलाई विदेशबाट कल आउँदा 10 मिनट कुरा गर्यो भने पुरा 18 रुपियाँ बोनस पाउँछ यार। भन्नुको मतलब, जब जब विदेशबाट कल आयो पैसा पायो। माइकिर अरू एक जरुरी बात भन्छु, यो चाहिँ आफ्नो फोनमा नोट गरिहाल्नुहोस्। त तपाईँलाई यसरी बोनस चाहिन्छ भने फटाक सेना 1-7-1-2-6 डायल गर्नुहोस्। 1-7-1-2-6
एनसेल, कल आयो पैसा पायो। अब विदेशबाट कल आउँदा दोस्रो मिनट पछि हरेक मिनट बोनस। पहिला कल आउँदा खुसी आउँथ्यो, अब बोनस पनि आउँछ।
सुन्नुहोस् त, तपाईँ अहिले कहाँ हुनुहुन्छ अनि कुन प्रदेशमा हुनुहुन्छ? ल, तपाईँ जहाँ भए पनि सुन्नुहोस् है त, तपाईँले एनसेल 4G सेवा अब 7 प्रदेशमा चलाउन सक्नुहुन्छ। किनकि एनसेल 4G देशको 1000 भन्दा बढी स्थानमा छ, त्यसैले नेपालको वाइडेस्ट 4G नेटवर्कको फाइदा लिन आजै एनसेलको 4G सिम लिनुहोस्। एनसेल, आज भोलि सधैँ सँगै।
खबरमा अब खबर विस्तारमा। नारेडी पुलबाट हम फालेर एक युवती आज बेपत्ता भएकी छन्। पूर्वी चितवनको राप्ती नगरपालिका स्थित वीरेन्द्र नगरकी 21 वर्षीय कविता सापकोटा आज अपराह्न पुलबाट हम फालेर नदीमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ। गैंडाकोटबाट नारायणगढ तर्फ आउँदै गरेको स्कुटरमा सवार सापकोटा स्कुटरबाट झरेर हम फालेको प्रत्यक्षदर्शीको भनाईलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। माओली घरबाट आफन्तसँगै फर्किँदै गरेकी सापकोटा दाजुले चलाएको स्कुटरमा बस्नु भएको थियो। उहाँ पुलमा सवारी चाप भएको बेला स्कुटर रोकिएको मौकामा नारेडीमा हम फाल्नु भएको हो। अहिले उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ। सापकोटा गत फागुनमा मात्रै बिहे गरेर चितवन आउनु भएको थियो। उहाँको माइत कञ्चनपुरको महेन्द्रनगर हो। हृदयघातका कारण आज बिहान असामयिक निधन हुनुभएका पूर्व शिक्षा मन्त्री एवं नेकपा नेता धनीराम डीआर पौडेलको अन्त्येष्टि गरिएको छ। चितवनको माडी नगरपालिका 5 स्थित मगोई खोलामा आज अपराह अन्त्येष्टि गरिएको हो। यसअघि नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षा मन्त्री गिरिराज मणि पोखरेल, नेकपाका नेताहरू वामदेव गौतम, प्रवक्ता नारायण काजी श्रेष्ठ, प्रकाश देव गुरुङ, अमित शेरसन लगायतका नेताहरूले अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो। यस्तै प्रदेश जिल्ला तथा स्थानीय नेता कार्यकर्ता साथै सर्वसाधारणले पनि श्रद्धाञ्जली दिएका थिए। अन्त्येष्टि गर्नुपूर्व वसन्तपुर बजारमा निकालिएको शवयात्रामा नेता कार्यकर्ता तथा हजारौं सर्वसाधारणको सहभागिता रहेको थियो। पौडेलको आफ्नै निवास चितवनको माडी नगरपालिका 3 वसन्तपुर रमाइलो डाँडामा 53 वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो घरमा बिहान 6:45 बजेको समयमा हृदयघात भएपछि स्थानीय बगौडा अस्पतालमा लैजाँदै गर्दा करिब 7 बजेतिर बाटोमै निधन भएको नेकपा प्रदेश नम्बर 3 का सदस्य ओमनाथ पाण्डेले जानकारी दिनुभएको छ। गैराकोट नगरपालिकाको शिक्षा शाखाले विद्यालयको तथ्याङ्क माग गरेको भए पनि विद्यालयले अझैसम्म तथ्याङ्क उपलब्ध गराएका छैनन्। गैराकोट नगरपालिकाले आर्थिक वर्ष 2076-77 का लागि योजना तर्जुमा कार्यक्रम अगाडि बढाइरहेको छ। शिक्षा शाखा अन्तर्गत गत आर्थिक वर्षमा निकै कम मात्र शिक्षा क्षेत्रमा बजेट विनियोजन भएको भनेर सरकारवाला र केही जनप्रतिनिधिले पनि विरोध जनाएका थिए। यता गैराकोट नगरपालिकाको शिक्षा शाखामा भने गैराकोट नगरपालिका भित्रका सम्पूर्ण विद्यालयको तथ्याङ्क पूर्ण रूपमा छैन। गैराकोट नगरपालिकामा सामुदायिक विद्यालय 35 र संस्था विद्यालय 20 रहेका छन्। विद्यार्थीको संख्या, शिक्षकको संख्या, विद्यालयको अवस्था आदिका बारेमा नगरपालिकाको शिक्षा शाखाबाट तथ्याङ्क माग गरिएको भए पनि विद्यालयले अझैसम्म उपलब्ध नगराएको नगर शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाईको भनाइ छ।
मैले तपाईँलाई यहाँ तथ्याङ्क अहिले रिसेन्ट तथ्याङ्क दिन सकिनँ। मैले सूचना प्रकाशन गरे अनुसार अब त्यो सूचना आउँदैछ सबै विद्यालयलाई। अब जुन विद्यालयले पेस गर्न सकेका छैन अहिलेसम्म उहाँहरूलाई फेरि एकपल्ट म घचाउँछु। मलाई लाग्छ 10-15 दिनभित्र यो आउनुपर्छ भन्ने म यही भन्न सक्छु।
गैराकोट नगरपालिकामा रहेका 35 सामुदायिक विद्यालय मध्ये 18 विद्यालयले नगरपालिकालाई तथ्याङ्क उपलब्ध गराएको नगर शिक्षा शाखा प्रमुख चापागाईले जानकारी दिनुभएको छ।
18 विद्यालयबाट प्राप्त तथ्याङ्क अनुसार अहिले यो 76 सालकै तथ्याङ्क हो। हामीले त्यहाँ 18 विद्यालयमा 131 दरबन्दीहरू सरकारी तहबाट तलब भत्ता खाने रकम गइरहेको छ। 87 दरबन्दी शिक्षकको दरबन्दी चाहिँ उहाँहरूले निजी तवरबाट तलब दिइरहनु भएको छ र 24 चाहिँ कर्मचारी रूपमा पाल्नु भएको छ। यो 18 विद्यालयको म कुरा गर्दैछु।
सामुदायिक विद्यालय मात्र नभएर नगरपालिकामा संस्थागत विद्यालयले पनि तथ्याङ्क उपलब्ध गराउन ढिलाइ गरिरहेका छन्। संस्थागत विद्यालयतर्फ 20 मध्ये जम्मा 8 विद्यालयले हालसम्म नगरपालिकामा तथ्याङ्क उपलब्ध गराएको नगर शिक्षा शाखा प्रमुख चापागाईले बताउनु भएको छ।
मैले सूचना मैले माग्दाखेरि 20 मध्ये 8 विद्यालयले त्यो सूचना मलाई उपलब्ध गराएका छन्।
नगर शिक्षा शाखा प्रमुख चापागाईले विद्यालयलाई जिम्मेवार बन्न पनि आग्रह गर्नु भएको छ।
एकपल्ट समय निकायले माग गरेपछि उहाँहरू आफै आएर कहिलेसम्म दिने हो, के गरौँ भनेर भन्न पर्ने ठाउँमा फेरि नगरपालिकाले फेरि पनि फलो गरोस्, फेरि पनि हामीलाई चाहिँ के भन्छ अलिकति अलिक कडै खालको निर्देशन दियोस् भन्ने अपेक्षा राख्नु चाहिँ यो यो जमानामा आइसकेपछि त्यति राम्रो होइन जस्तो मलाई लाग्छ।
विद्यालयको
यो आफ्नो पेसाप्रति प्रतिबद्धता समर्पण नभएर होला जस्तो मलाई लाग्छ।
विद्यालय, विद्यार्थीको संख्या, शिक्षकको संख्या लगायतका आधारमा नगर शिक्षा शाखाले योजना बनाउने भएकाले पनि विद्यालयले समयमै तथ्याङ्क दिन आवश्यक रहेको सरकारवालाको भनाइ छ। बालिका सशक्तिकरणमा शिक्षाको महत्व विषयक अन्तर्क्रिया कार्यक्रम आज देवचुली नगरपालिकामा भएको छ। देवचुली नगरपालिकाले बालबालिकाको क्षेत्रमा राम्रो काम भइरहेको भए पनि शिक्षा क्षेत्रमा बालिकामाथि अझै विभेद हुने गरेको भएकाले बालिकामाथि हुने विभेद अन्त्य गर्नका लागि सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनु भएको छ। विद्यालयमा बालिका मैत्री वातावरण सिर्जना गर्न कार्यक्रमले सहयोग पुर्याउने पौडेलले बताउनु भएको छ। संविधान र कानूनमा बालिकाहरूका लागि थुप्रै अधिकार भए पनि कानून हुन नसक्दा बालिकाहरूले विभेद र हिंसा सहनु परेको कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन्। परीक्षा दिएपछि परीक्षाफल कहिले आउँछ भन्ने कुरा धेरैमा कौतूहलताको विषय हुने गर्छ। यस्तै यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजाबारे नयाँ अपडेट आएको छ। यस वर्षको नतिजा असारको 3 हप्ता मात्रै आउने जानकारी दिएको छ। अघिल्लो वर्षमा असारको 1 वा 2 हप्तामै नतिजा आउने गर्थ्यो, तर यस वर्ष प्रदेश 2 प्रश्न पत्र बाहिरिनु, कर्मचारी अभाव हुनु जस्ता विविध कारणले गर्दा नतिजा प्रकाशनमा ढिलाइ भएको अधिकारीहरूले जानकारी दिएका छन्। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णु प्रसाद अधिकारीले उत्तर पुस्तिका जाँचको काम भए पनि नतिजा असारको तेस्रो हप्ता मात्रै सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताउनु भएको छ। नयाँ पुल जाने बाटो तयार पार्नका लागि बन्द गरिएको मुङ्लिन पुलको बाटो खुल्ला भएको छ। बाटो निर्माण गरिएको इलाइट एडभेन्चर लोहनी जेबीले जेठ 30 गतेसम्मका लागि बाटोका लागि भिर खन्नुपर्ने भएकाले सो बाटो अवरुद्ध भएको थियो। शुक्रबारबाट भएको कम्पनीका मोतीलाल शर्माले जानकारी दिनुभएको छ। यसअघि जिड मुङ्लिङ पुलको साटो नयाँ पुल तयार भए पनि बाटो तयार नभएका कारण वैशाखपटे सञ्चालनमा आउने पुल सञ्चालनमा आउन सकेको थिएन। सडक विभागले जेठ मध्येमा डिजाइन स्वीकृत गरेपछि सडक तयार पार्ने काम थालिएको बताइएको छ। सडकको कटिङ सकिए पनि कालोपत्रे र पर्खा लगाउने काम भने भइरहेको छ। यसकारण नियमित यातायात अवरुद्ध नभए पनि कालोपत्रे गर्ने बेला भने एकतर्फी यातायात सञ्चालन गरेर आवतजावतलाई नियमित पारिने निर्माण कम्पनीले जनाएको छ। गैंडाकोट नगरपालिका वडा नम्बर 2 को आयोजनामा 4 दिने तालिमको दोस्रो दिन आज लैङ्गिक हिंसा अन्त्य गर्दै सभ्य समाज निर्माणमा हाम्रो भूमिका भन्ने नाराका साथ कानून साक्षरता एवं लैङ्गिक हिंसा विरुद्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ, जसको लागि चितवनबाट अधिवक्ताद्वय छाया कुमारी चन्द्र कृष्ण पन्तले प्रशिक्षण दिनुभएको छ। तालिममा सहभागीले सामान्य भन्दा सामान्य कानूनको अज्ञानताका कारण धेरै समस्या झेल्नु परेको बताएका छन्। दुग्ध व्यवसायलाई चुनौती दिँदै नवलपुरका व्यवसायको रूपमा पशुपालन गर्दै आएका किसानहरू आफैले दुध डेरी सञ्चालनमा ल्याएका छन्। बिचौलियालाई सस्तो मूल्यमा दुध दिनुपर्ने र समयमा भुक्तानी समेत नपाउने समस्या भएपछि व्यवसाय किसानहरू मिलेर आफैले काउसुतीमा दुध डेरी सञ्चालनमा ल्याएका हुन्। नवलपुरको काउसुती नगरपालिकाभित्रका झन्डै 25 व्यवसायका पशुपालक किसानले दुध डेरी सञ्चालन गरी आफूले उत्पादन गरेका दुध आफैले बिक्री गर्न थालेपछि बिचौलियाहरू आत्तिएका छन्। खाटी दुध डेरी नाम दिएर किसान आफैले दुध बिक्री सञ्चालनमा ल्याएका हुन्। नवलपुरको काउसुतीमा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिक्री केन्द्र सम्पर्क इकाइको उद्घाटन भएको छ। आज काउसुती 8 धौलागिरी चोकमा दुईवटा इकाइको संयुक्त रूपमा शुभारम्भ गरिएको छ। मुख्य कार्यालय तनहुँमा रहेको केन्द्रको इकाइ कार्यालयका रूपमा स्थापित कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथिका रूपमा रहनुभएका गण्डकी प्रदेश सांसद रोशन बहादुर गाहा मगरले संघीयता प्राप्तिपछि जनताले बिस्तारै राज्यबाट पाउनुपर्ने सेवा सुविधाहरू नजिकबाट पाउन थालेको दावी समेत गर्नुभएको छ। सांसद गाहाले नवलपुर जिल्ला कृषि उत्पादन अन्तर्गत पोल्ट्री व्यवसाय माछा मासु फलफुल लगायतमा आत्मनिर्भर उन्मुख रहेको बताउँदै यसलाई सम्बन्धित ठाउँहरूबाट सम्बोधन गर्दै जाने हो भने नवलपुरले प्रदेशलाई नै कृषि उत्पादनमा टेवा पुर्याउन सक्ने विचार राख्नु भएको छ। गृहमन्त्री रामबहादुर थापा बादलले नेपालको गरिबी 5 शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताउनु भएको छ। पूर्वी चितवनको रत्नगरमा आज आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले सरकारले अहिले रहेको 18% गरिबीलाई शून्यमा झार्ने लक्ष्यका साथ काम अघि बढाएको बताउनु भएको हो। यसका लागि औद्योगिक क्षेत्र विकास गर्न आवश्यक रहेको उहाँको भनाइ रहेको छ, जस अनुसार प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र निर्माण गर्न लागि जानकारी दिनुभएको छ। यसैबीच गृहमन्त्री रामबहादुर थापा बादलले चितवनका उद्योग र व्यवसायको सुरक्षा सरकारले प्रदान गर्ने बताउनु भएको छ। रत्नगर नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले रोजगार उद्योगी व्यवसायको सुरक्षाको जिम्मा सरकारको रहेको भन्दै ढुक्क भएर लगानी गर्न समेत आग्रह गर्नुभएको छ। पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले कृत्रिम रूपमा बजेटको आकार ठुलो पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले ऋण लिएर बजेटको आकार बढाइएको बताउनु भएको छ। एक तिहाई हिस्सा ऋणका आधारमा रकम जम्मा गर्ने गरी ल्याइएको बजेटले देशमा वित्तीय सङ्कट ल्याउने उहाँको भनाइ रहेको छ। डाक्टर महतले जिडिपीको करिब 15% एक वर्षमा ऋण लिन सरकारले प्रस्ताव गरेको छ, यसले देशमा वित्तीय संकट ल्याउँछ। महँगी बढाउँछ, आन्तरिक र बाह्य गरी इतिहासकै ठूलो ऋण लिएको उहाँको भनाई पनि रहेको छ। वर्तमान सरकारप्रति सर्वसाधारण र बौद्धिक वर्ग निराश बन्दै गएको बताउँदै उहाँले काङ्ग्रेस प्रतिको लहर बढेर गएको दावी समेत गर्नुभएको छ। काङ्ग्रेसभित्रको गुटान्त्य गरी पार्टीलाई संगठित बनाएर लैजानु पर्ने उहाँको भनाई रहेको छ। मानवाधिकार, संक्रमणकालीन न्याय लगायतका ल्याउन लागिएका विधेयकका विषयमा अन्तर्राष्ट्रिय जगतको ध्यान आकर्षण भएको पनि बताउनु भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा आयोजित कृषि प्रदर्शनी तथा कृषक मेलाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। विश्वविद्यालय स्थापनाको 10 वर्ष प्रवेशका अवसर पारेर शनिबार भोलिदेखि 4 दिनसम्म विश्वविद्यालयको रामपुर स्थित कृषि संकायको परिसरमा आयोजना हुने मेलामा कृषिसँग सम्बन्धित 50 स्टल रहने मेला सचिवालयका संयोजक प्राध्यापक डाक्टर अर्जुन श्रेष्ठले बताउनु भएको छ। चितवनको भरतपुर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्स बीच शैक्षिक कार्यक्रम नवीकरणको सम्झौता भएको छ। आज भरतपुर अस्पताल र नेम्सका प्रतिनिधि बीच सो सम्झौता भएको हो। उपकुलपति प्राध्यापक डाक्टर डिएन शाहको उपस्थितिमा भरतपुर अस्पतालका तर्फबाट मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर विश्वबन्धु बगाले र नेम्सका तर्फबाट डिन प्रोफेसर डाक्टर पियुष दाहालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। यसैबीच उता भरतपुर सात कृष्णपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नै फार्मेसी सेवा सुरु गरेको छ। अस्पतालले पहिलो पटक आफ्नै फार्मेसी सेवा सुरु गरेको हो। जेठ 29 गते बुधबारदेखि अस्पतालले बिरामीलाई सहज बनाउन फार्मेसी सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक विजय चन्द्र आचार्यले जानकारी दिनुभएको छ। 21 शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका 45% महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन्। गुटमाकर इन्स्टिच्युट वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र कृपाद्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठुलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन्। सन् 1917 गरिएको अध्ययनले नेपालमा हरेक वर्ष 12 लाख महिला गर्भवती हुने गरेको उल्लेख गर्दै प्रतिवेदनमा तीमध्ये 5,39,000 अनिच्छित हुने गरेको सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ। नेपालका 7 प्रदेशमा परिवार नियोजनका साधन माग अनुसार पर्याप्त हुन नसकेको उल्लेख गर्दै उहाँले गण्डकी प्रदेशमा सबैभन्दा बढी 52% र प्रदेश नम्बर 2 सबैभन्दा कम 38% माग रहेको अध्ययनका क्रममा भेटिएको बताउनु भएको छ। नेपालमा अधिकांश गर्भवती महिलाले गर्भावस्थामा र सुत्केरी अवस्थामा आउन सक्ने स्वास्थ्य समस्याबाट बच्न त्यसको व्यवस्थापन गर्न आवश्यक पर्ने सेवा समेत प्राप्त गर्न नसकेको भनाइ छ। विजय खबरमा अब पालो भएको छ व्यापारिक विश्रामको।
सहज सामुदायिक अस्पतालमा दन्त सेवा सुचारू भएको सूचना। लामो समय अवधिभर सेवा दिँदै आएको यस सामुदायिक अस्पतालले अब दन्त सेवा दिने सेवाहरू निशुल्क ओपिडी सेवा, एमडीएस र बिडीएस विशेषज्ञ डाक्टरहरूबाट दन्त परीक्षण सीमित अवधिका लागि। पुरानो दाँत निकाल्दा 50% छुट र अन्य सेवामा 20% छुट। सेवा सुचारु हुने समय बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म।
सम्पर्क सहज सामुदायिक अस्पताल गैडाकोट नवलपुर। फोन 078-50-12-48।
यस्तो हुन्छ हाम्रो ड्रिम हाउस।
बधाई छ है तिमीहरूलाई।
घरको नमुना त राम्रो छ, अनि इन्टेरियर नि?
अनि इन्ट्रान्स चाहिँ यस्तोमा नै हो, वास्तु अनुसार नै छ त?
अनि कलर त?
वेट वेट, यी सबै त सेकेन्डरी कुरा हुन्। पहिला त घरको मजबुतीको बारेमा नै सोच्नु पर्यो नि, ताकि भावी पुस्ताहरूको लागि पनि होस्।
मजबुतीको लागि बजारमा जुन पनि सिमेन्ट छँदैछ नि,
ड्रिम हाउसको लागि जस्तो पाए त्यस्तो सिमेन्ट, नो वे। अल्ट्रा प्रिमियम ओपिसी मात्र एउटा यस्तो ओपिसी सिमेन्ट हो जसले सेवामा विशिष्टता, अत्यधिक भार वहन क्षमताका साथै गुणस्तरमा एकरूपताको प्रतिबद्धता जनाउँछ।
तर अल्ट्रा प्रिमियम ओपिसी त ठुला ठुला परियोजनाका लागि मात्र हो नि, होइन र?
हाम्रो ड्रिम हाउस पनि ती ठुला परियोजना भन्दा कहाँ कम छ।
जगदम्बा अल्ट्रा प्रिमियम ओपिसी सिमेन्ट, बियोन्ड दि अर्डिनरी। अब नेपाल गुणस्तर नेगु 49 पनि प्रमाणित।
विश्राम पछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। विश्राममा के यहाँले सुन्नुभयो, नारेडी पुलबाट हम फालेर एकै युवती बेपत्ता। गैडाकोट नगरपालिकाको शिक्षा शाखामा विद्यालयले तथ्याङ्क उपलब्ध गराएनन्। बिचौलियालाई दुग्ध किसानको चुनौती, नवलपुरका किसानहरूद्वारा दुध डेरी सञ्चालनमा लगायतका खबरहरू विजय खबरमा अब पालो भएको छ। थात थलोका खबर सुन्नुहोस् सहकर्मी अनिता राणा भाटबाट।
गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साले वनलाई समृद्धसँग जोडिनु पर्नेमा जोड दिनु भएको छ। तनहुँ डिभिजन वन कार्यालयको नवनिर्मित भवन शुक्रबार उद्घाटन गर्दै उहाँले वन क्षेत्रको विकासबाट नै आर्थिक समृद्ध हुने बताउनुभयो। हरियो वन नेपालको धन भन्ने नारालाई मूर्त रूप दिन कार्ययोजना बनाएर अघि बढेको उल्लेख गर्दै उहाँले वनमा प्रविधि भित्राएर बढी आमदानी लिन सकिने भएकाले त्यसतर्फ प्रदेश सरकारको ध्यान गएको बताउनुभयो। बागलुङ जिल्लाको पर्यटन विकास लागि गुरुयोजना निर्माणको काम अगाडि बढाइएको छ। बागलुङ पर्यटन विकास समितिले गुरुयोजनाको प्रस्ताव पत्र गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा बुधबार पेश गरेको छ। गुरुयोजनासँगै जिल्लाको पर्यटन क्षेत्रको वस्तुगत अवस्था झल्काउने वृत्त चित्र पनि बनाइने समितिका सचिव अर्जुन चोखालले जानकारी दिनुभयो। पाल्पा जिल्लामा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प रहेको छ। 50 शैयाको नयाँ भवन बनिरहेकाले भवन अभावमा सेवा दिन नसकिरहेको अस्पतालका सूचनाधिकृत रामप्रसाद कोइरालाले स्वीकार गर्नुभयो। पाल्पा जिल्लासँगै स्याङ्जा, तनहुँ र नवलपुरका बिरामीले दैनिक सेवा लिने अस्पतालमा विशेषज्ञ सेवाका लागि 9 जनाको दरबन्दी भए पनि रिक्त रहेको कोइरालाको भनाइरहेको छ। त्यो मात्र होइन, अस्पतालमा प्रशासकीय कर्मचारी समेत नहुँदा समस्या रहेको छ। अस्पतालमा 1 सुब्बा, लेखापालक र 1 खरिदारको दरबन्दी समेत खाली रहेको छ। कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि बागलुङ र पर्वतका साना तथा मझौला फार्मलाई 1 करोडको अनुदान प्रदान गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले ती दुवै जिल्लाका कृषि, पशुपन्छी, तरकारी तथा मत्स्यसँग सम्बन्धित 37 वटा साना तथा मझौला फार्मलाई सो अनुदान प्रदान गरिएको हो। कृषिजन्य तथा पशुजन्य उत्पादनलाई जिल्लालाई निर्भर बनाउने उद्देश्यले चालु आर्थिक वर्षमा सो अनुदान रकम प्रदान गरिएको केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डाक्टर नारायण प्रसाद शर्माले जानकारी दिनुभयो।
विजय खबरमा अब पालो भएको छ केही छोटा खबरहरूको। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नु अहिलेको मुख्य चुनौती रहेको बताउनु भएको छ। संसदको विकास तथा प्रविधि समितिले तिनकुने स्थित बागमती नदीमा बन्दै गरेको पुल निर्माण ठेक्का लिएको पप्पू कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस गरेको छ। र पल्सर स्पोर्ट्स अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्च NSJF डिएसडिसो मिडिया नेटवर्क लिमिटेडले 11 लाख बराबरको रकम सहयोग गर्ने भएको छ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइसकेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। नारेडी पुलबाट हम फालेर एक युवती बेपत्ता। हृदयघातका कारण आज बिहान असामयिक निधन भएका पूर्व शिक्षा मन्त्री डीआर पौडेलको अन्त्येष्टि। गैडाकोट नगरपालिकाको शिक्षा शाखामा विद्यालयले तथ्याङ्क उपलब्ध गराएनन्। शिक्षा क्षेत्रमा बालिका मैत्री वातावरण सिर्जना गर्न देवचुलीमा अन्तर्क्रिया। यस वर्षको एसईई परीक्षाको नतिजा असारको तेस्रो हप्ता आउने। बिचौलियालाई दुग्ध किसानको चुनौती, नवलपुरका किसानहरूद्वारा दुध डेरी सञ्चालनमा। भरतपुर अस्पताल र न्याम्सुबी शैक्षिक कार्यक्रम नवीकरण सम्झौता। भरतपुरको क्यान्सर अस्पतालको आफ्नै फार्मेसी सुरु। र नेपालको गरिबी 5 वर्षमा शून्यमा झार्ने गृहमन्त्री थापाको दावी। कृत्रिम रूपमा बजेटको आकार ठुलो बनाएको पूर्व अर्थमन्त्री डाक्टर महतको आरोप। अवस्था नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.7 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np मार्फत प्रसारण भइरहेको बेलुका 7 बजेको विजय खबर सकियो। प्राविधिक मित्र क्षितिज आचार्यलाई धन्यवाद। माया कडेल बिदा हुन्छु। नमस्कार।
विजय एफएम 101.7।